सब बंधन बात ये कि सैयद साजिदीन को खुतबे देने क्यों पड़ गए? खुतबे देने की वजह क्या हो गई? जब ज़ैनब कुबरा खुतबा इंशा फरमा चुकी थी, खुतबा दे चुकी थी, तो फिर सैयद सज्जाद को खुतबे देने क्यों पड़ गए? तो उसको उसके पस मंजर को बयान करने के लिए थोड़ा सा ये वाकया इस वाक्य की तरफ आप लोग तवज्जो करना सलाह कर रहे हैं। यज़ीद ने असीरों को जमा करके दरबार शाम में ये ऐलान करना चाहा कि जिस फिक्र का आमिल मैं हूँ वो फिक्र कामयाब आजाद है, तख्त पर बैठे हुए, और जिस फिक्र के आमिल ये हौसला है वो रस्सियों में जकड़े हुए हैं, पाबंदी सरासी है। गोया वो गज़ा में खुद ये ऐलान करना चाह रहा था कि मैं कामयाब हूँ और ये लोग नाकाम हैं, जबकि जमाने के गुजरने के साथ साथ सबने देख लिया कि कौन कामयाब है और कौन नाकाम है। इसका नाम आज अजानों में लिया जा रहा है और इसका नाम भुलाया जा चुका है, इसका नाम भुलाया जा चुका है। जो सबसे बड़ी बात थी कि ये जो यज़ीद ने जो फिक्र पेश की थी उस जमाने में, ये उसके बाप के जमाने ही से राय होना शुरू हो गई थी, और उस फिक्र का नाम गुज़श्ता मजालिस में अर्ज कर चुका कि उस फिक्र का नाम था लादीनियत, यानी कोई दीन, कोई मजहब, कोई किताब, कोई शरीयत खुदा के पास से नहीं है। उसको उसने इस अशआर में भी जाहिर किया जो यहाँ पर मौजूद है, तारीख की कई किताबों में ये अशआर मौजूद है। लैत अशिया की बेबदरी शहीदु जज़ार कज़रतुल में मकाइल असल, ऐ काश बदर में जो मेरे आबाओ अजदाद कत्ल किए गए हैं मुसलमानों के हाथों, आज वो मौजूद होते तो देख लेते, क्या देख लेते? फअहलु वस्तहलु फरहन सुम्मा क़ालु या यज़ीदु ला तुशल, के वो खुश होते और खुश होकर शाबाशी देते मुझको और मुझको कहते कि ऐ यज़ीद तूने क्या बड़ा कारनामा किया, क्या किया? कतिल न कौम मिन सादात हिम, तूने सादात को कत्ल कर दिया। वअद्दा लना हु बि बदर फअद्दिल, और तूने जंगे बदर का हिसाब किताब पूरा कर दिया, यानी जंगे बदर का जो बदला था वो बदला तूने इनको कत्ल कर दिया। लाइबत हाशिमो बिल मल बिल मुल्क फला कबर फला कबर जा वला वहयु नजल, बनी हाशम ने मुसलमानों के साथ एक खिलवाड़ की मुल्क को हासिल करने के लिए, ना कोई किताब नाजिल हुई, ना कोई वही आया, ना कोई वही आई, ना कोई पैगंबर आया, सिरे से नबुवत का इनकार, सिरे से दीन का इनकार, सिरे से कुरान का इनकार, सिरे से खुदा का इनकार। तो यज़ीद का ये दीन था कि कोई कैद पाबंदी नहीं है, लादीनियत हाकिम है, यानी इंसान को किसी दीन का पाबंद होने की जरूरत नहीं है, इंसान को आजाद पैदा किया गया, वो जैसे चाहे जिंदगी गुजारे, जो चाहे करे, चाहे इसमें दूसरों को नुकसान ही क्यों ना पहुंचना। लादीनियत यानी हम किसी शरीयत को फॉलो नहीं करेंगे, हम किसी शरीयत के पाबंद नहीं, हम किसी किताब के पाबंद नहीं, हम किसी खुदा के हुक्म के पाबंद नहीं। ये फिक्र उसके बाप ही के जमाने से पनप रही थी, जो उसके जमाने में आकर ये फिक्र परवान चढ़ गई, और उसने ये ऐलान किया कि कोई किताब ही सिरे से नाजिल नहीं हुई, ये तो बनू हाशम ने खेल के ना मुसलमानों के साथ हुकूमत तक पहुंचने के लिए सिरे से किताब का इनकार। यही अशआर सबब बने कि हत्ता उलमाए अहले सुन्नत ने तक यज़ीद के कुफर का फतवा दिया, यज़ीद के कुफर का फतवा तो दिया है, यही अशआर सबब बने कि किताब का इनकार सिरे से, वही का इनकार सिरे से, और नबुवत का इनकार सिरे से, और लादीनियत का ऐलान कि कोई दीन की जरूरत नहीं है, किसी दीन के हम पाबंद नहीं है, कोई दीन नहीं आया खुदा की तरफ से। लेकिन दूसरी तरफ जो आवाज बुलंद हुई थी वो ये कह रहे थे कि हमारे घर में जब सैयदुश्शोहदा को दारुल हमारा तलब किया गया था मदीने में, जब वहां पर वलीद से आपकी गुफ्तगू हो रही थी सैयदुश्शोहदा की, तो आपने फरमाया था कि हमारा घर वो है जहां पर मलाइका का मलाइका की रफ्तो आमद, हमारा ही वो घर है जहां पर मलाइका की आमद और रफ्त है, और हमारा ही वो घर है जो वही का नुज़ूल जहां होता है, और हमारा ही वो घर है जहां पर जो मादरे रिसालत है। यानी एक तरफ से ये खुश होगा कि हम किताब के हामिल हैं, हम अल्लाह के दीन के पाबंद हैं, किताब हमारे घर में नाज़िल हुई, फरिश्तों का आना जाना हमारे घर में है। दूसरी तरफ से यज़ीद कहता है कि ना कोई खबर आई, ना कोई किताब नाज़िल हुई, ना कोई नबी आया। ये दो फिक्रें, दो फिक्रों का टकराव। और दरबार शाम में उसरा को जमा करके वो ऐलान कर रहा था कि ला दीनियत जीत गई, लादीनियत को हमने पाबंद सलात, लादीनियत को हमने जिता दिया, और दीन का दम भरने वाले जो ये कह रहे हैं कि नबी आया, किताब आई, रसूल आया, कवानीन शरीयत आए, वो देखें उनका हश्र हमने क्या बना रखा है। गोया वो गज़ा में खुद ये ऐलान कर रहा था कि लादीनियत जीत गई, लेकिन और मुख्तलिफ तबकों के लोगों को उसने जमा कर रखा था दरबार में, मुख्तलिफ तबकों के लोग, सियासी लोग, अस्करी लोग, समाजी लोग, और वो जो गैर मुस्लिम भी थे हत्ता उनको भी दावत दी गई थी। उस वक्त 700 कुर्सी नशीन को कहा जाता है, उनमें मुख्तलिफ तबकों के लोग शामिल थे। उनको ये बताना चाह रहा था, देखो हम जिस फिक्र के पाबंद है वो फिक्र आज कामयाब है, और जिस फिक्र के पाबंद ये उसरा है ये फिक्र नाकाम। ये निज़ाम में खुद ये बताना चाह रहा था। ज़ैनब कुबरा ने यज़ीद का जवाब दिया, जवाब देने के बाद जब वो नौबत आई कि यज़ीद ने कुछ ऐसे लोगों को भी वहां पर खरीद कर यज़ीद ले आया था कि जो मिंबर पे जाकर उसकी बड़ाई बयान करे, मिंबर पे जाकर यज़ीद की बड़ाई बयान करे कि क्या यज़ीद ने कारनामा अंजाम दिया। तो जब कदीम को उसने इशारा किया कि मिंबर पे जा, मिंबर पे जाकर खुतबा दे, कदीम ने जैसे ही खिताब करना शुरू किया, एक दो जुमले बोला ही था कदीम कि सैयदुस साजिदीन की आवाज बुलंद हो गई कि खामोश हो जा, उतरा मिंबर पे से, खामोश हो जा, उतरा। कदीम उधर आया तो सैयदुस साजिदीन ने कहा कि क्या मैं इन लकड़ियों पर जाकर खिताब कर सकता हूं। सैयद साजिदीन ने जुमला कहा कि वाह हो तुझ पर, तूने मखलूक की खुशनूदी के लिए खालिक की नाराजगी बोल दी, तूने मखलूक को खुश करने के लिए खालिक की नाराजगी तूने मोल ली। तो पता चला जो भी मखलूक को खुश करने की बात करे वो खालिक की नाराजगी बोल ले रहा है। सैयद साजिदीन के कौल के तनाजुर में जो भी मखलूक को खुश करने की बात करे वो खालिक को नाराज कर रहा है, और फरमा रहा है कि उतरा इन लकड़ियों पर से, मुझे इन लकड़ियों पर जाना है, मिंबर है जबकि मिंबर रखा हुआ था लेकिन कह रहे लकड़ियों का ढेर, मैं इन लकड़ियों के ढेर पर जाकर खिताब करना चाहता हूँ। सैयद साजिदीन कह रहे हैं, मिंबर को कह रहे हैं कि ये लकड़ियों का ढेर है, इसलिए कि जिस मिंबर से हक बयान नहीं होती वो मिंबर मिंबर कहलाने के लायक नहीं है, वो लकड़ियों का ढेर
है।
जिस मिंबर से मासूम का कलाम बयान नहीं होता, जिस मिंबर से हक बयान नहीं होती, सैयद साजिदीन कह रहे हैं वो मिंबर मिंबर नहीं है, लकड़ियों का ढेर, लकड़ियों का ढेर। तब आप तशरीफ ले गए उन लकड़ियों के ढेर पर जो खुद आपने फरमाया, जाकर फरमाते हैं कि अय्युह अन्नास, ऐ लोगो, उतीना सिद्दन व फुज़िलना बिसब्इन, हमको छह इनायतें खुदावंद आलम की तरफ से और सात फजीलतें खुदावंद आलम की तरफ से अदा की, अपना तारुफ करवा रहे हैं। क्यों तारुफ फरमा रहे हैं? क्योंकि दरबार में ये मशहूर किया गया था कि कुछ खारिजियों ने खुरूज किया तो हमने उनको कत्ल, उनके मर्दों को कत्ल कर दिया और उनकी औरतों को कैद करके यहाँ लाए, इसलिए सैयद साजिदीन ने जरूरी समझा कि अपना तआरुफ करवाए। तआरुफ का आगाज कैसे करते हैं? اوتینا ستن وفضلنا بسبعن، چھ عنایتیں اور سات فضیلتیں اللہ نے ہم کو عطا کی. وہ چھ عنایتیں کیا ہے؟ اوتینا العلم، ہم کو علم عطا کیا گیا. جس زمانے میں بھی رسول خدا کے بعد سے آج تک معصوم سے بڑھ کر صاحب علم نہیں ہو سکتا کسی. ہم اپنے تمام تر مسائل کو لے کر معصوم کی بارگاہ میں حاضر ہوں. جو بھی مسئلہ ہے، جو بھی مسئلہ ہمارا ہے، ہمارا یہ فرض ہے کہ معصوم کی بارگاہ میں معصوم سے حل طلب کریں، معصوم سے پوچھیں ہمارے مسئلے کا حل کیا ہے. کیونکہ معصوم سب سے زیادہ علم رکھنے والی شخص کی فرما رہے ہیں العلم والعلم، ہم کو علم عطا کیا گیا ہے. علم بردباری، بردباری یعنی وہ مواقع، وہ مواقع جہاں پر انسان معمولاً غصے میں آ جاتا ہے لیکن معصوم کو ان مواقع پر غصہ نہیں آتا. علم اور بردباری سے کہا وہ سماحہ، ہم کو سخاوت عطا کی گئی. سماحہ یعنی سخاوت، یعنی ہمارا ہاتھ ہمیشہ کھلا ہوا ہے، جو بھی ہمارے در پر آئے گا وہ خالی ہاتھ نہیں لوٹے گا. جو علم کی بھیک مانگنے آئے گا اس کو علم عطا کیا جائے گا، جو پیسے مانگنے آئے گا اس کو پیسے عطا کیے جائیں گے، جو ثقافت مانگنے آئے گا اس کو ثقافت عطا کی جائے گی، جو علم مانگنے آئے گا اس کو علم عطا کیا جائے گا. غرض کہ ہم سخی ہیں، ہم ثقافت ہمارا شیوا ہے، جو بھی مانگو گے ملے گا. اپنے ذوقوں کو بڑھا رکھنا، کیونکہ جب بادشاہوں کے سامنے مانگنے کے لیے جاتا ہے تو کاسا لے کے نہیں جاتا. بادشاہوں کے سامنے مانگنے کے لیے حالت بڑا ذوق لے کے جانا پڑتا، کیونکہ وہ اپنے اعتبار سے عطا کرتا ہے، اپنے اعتبار سے عطا کرتا. ہم چونکہ کمزور ہوتے ہیں تو چھوٹا ذوق لے کر بادشاہوں کے پاس پہنچ جاتے ہیں. اگر بڑا ذوق لے کر جائیں تو وہ سب کچھ عطا ہو جائے گا جو ہم مانگیں گے. ہم سخی ہیں. والشجاعة اوتینا، اوتینا العلم والعلم والسماحة والبصرہ والشجاعة، ہم کو شجاعت عطا کی گئی ہے. شجیع ہیں یعنی امام وقت، اپنے وقت کا اشجاع ترین شخص، اس سے بڑھ کر کوئی شجیع اپنے وقت میں نہیں ہوگا. امام وقت شجاعت کا پہ کر ہمارے پاس بیان کیا جاتا ہے کہ سید الشہداء، سید راوی نے لکھا ہے، تاریخ میں یہ بات لکھی ہے کہ سید الشہداء نے دن بھر عاشور کے دن، دن بھر لاشیں اٹھانے کے باوجود بھی ذرہ برابر بھی پشمردگی سید الشہداء کے چہرے سے ظاہر نہیں ہوئی. راوی حبیب ابن مسلم نے لکھا ہے کہ جیسے جیسے عاشور کا دن ڈھلتا جا رہا تھا، حسین کے چہرے کا نکھار اڑتا جا رہا تھا، حسین کے چہرے کی نورانیت میں اضافہ ہوتا جا رہا تھا. ہم نے نہیں دیکھا جس نے اس قدر جنازے اٹھائے ہوں اور اس کے چہرے پر اتنا سکون اور اطمینان ہو. سکون اور اطمینان یہ شجاعت کی وجہ سے کہ اتنے لاشیں اٹھانے کے باوجود بھی آثار شکست نہیں ہوئی، پشمردگی نہیں ہوئی. حسین کی نورانیت میں جیسے جیسے عاشور کا دن ڈھلتا جا رہا تھا، حسین کی نورانیت میں اضافہ ہو سکتا، آفتاب کی طرح حسین کا چہرہ چمک رہا. حمید ابن مسلم مخالف لشکر، دشمن کے لشکر کے راوی نے یہ بات لکھی ہے کہ حسین کا چہرہ جیسے جیسے دن ڈھلتا جا رہا تھا، حسین کے چہرے کی نورانیت میں اضافہ ہوتا چلا جا رہا. کیوں؟ شجاعت. اور ایسی جنگ کی پھر فاطمہ کے لال نے کہ ہم سنتے ہیں کہ فوجیں بھاگنے لگی، ایسی جنگ کی تین دن کے بھوکے پیاسے نے کہ فوجوں کو بھاگنا، فوجیں الٹے پیر بھاگنے لگی. یہ شجاعت. والفصاحہ، ہم کو فصاحت عطا کی گئی ہے، یعنی ہمارے کلام میں نفوذ ہے. اگر ہم کوئی کلام اپنی زبان سے نکال دیں، ہم کوئی کلام اپنی زبان سے جاری کر دیں، وہ سیدھے انسان کے قلب پہ اثر کرتا ہے. ہمارا کلام سیدھے انسان کے قلب پہ اثر کرتا ہے، کیونکہ جو بات دل سے نکلتی ہے وہ دل پہ اثر کرتی ہے، اور جو بات دل سے نہیں نکلتی وہ کانوں سے ٹکرا کر واپس ہو جاتی ہے. تو فرمایا کہ ہم کو فصاحت عطا کی گئی, یعنی ہم ایسی گفتگو لوگوں سے کرتے ہیں کہ لوگ یہ نہیں کہہ سکتے کہ آپ کی بات مجھے سمجھ میں نہیں ہے. فصاحت کہتے ہیں اس کو, فصاحت کہتے ہیں کہ اس طرح سے گفتگو کریں کہ جتنے لوگ بیٹھے ہوئے سب کو سمجھ میں آ جائے. ہم کو فصاحت عطا کی گئی.
والمحبت فی قلوب المؤمنین,
سید ساجدین کا کلام ہے, اپنی طرف سے نہیں کر رہا ہوں. والمحبت فی قلوب المؤمنین, کہ ہماری محبت کو مومنین کے دلوں میں خدا نے وضعیت کر دیا. اے لوگو, ہم کو چھ چیزیں عنایتیں اور سات فضیلتیں عطا کی گئی ہیں. پہلی عنایت یہ ہے کہ اللہ نے ہم کو علم عطا کیا, فہم عطا کیا, ثقافت عطا کی, فصاحت عطا کی, شجاعت عطا کی, اور مومنین کے قلوب میں ہماری محبت عطا کی. مومنین کے قلوب میں ہماری محبت عطا کی, اور وہ رسول خدا صلی اللہ علیہ وآلہ وسلم لا تبرد ابدا, کہ قتل حسین سے مومنین کے دلوں میں ایسی گرمی ہے جو کبھی ٹھنڈک میں تبدیل نہیں ہو سکتی. ایسی گرماہٹ مومنین کے دل میں قتل حسین سے ہے کہ وہ گرماہٹ, وہ محبت حسین, وہ عشق حسین کی گرماہٹ کبھی ٹھنڈی نہیں ہو سکتی, وہ عشق حسین کی گرماہٹ کبھی سر نہیں پڑ سکتی. آج 1400 برس ہو گئے عشق حسین کی گرماہٹ, آج بھی دن با دن یہ گرماہٹ میں اضافہ ہوتا جا رہا ہے, دن با دن اس میں اضافہ ہوتا جا رہا ہے, اس میں سردی بھی موجود ہے عشق حسین. انا لقتل حسین حرارت فی قلوب المؤمنین, یہ قتل حسین سے مؤمنین کے قلوب میں حرارت ہے, اور وہ حرارت لا تبرد ابدا, کبھی وہ حرارت ٹھنڈی نہیں ہو سکتی, کبھی وہ حرارت سرد نہیں ہو سکتی. یہ تو تھی چھ عنایتیں. اب فضیلتیں کیا عطا کی گئی ہیں؟ وَفُضِّلْنَا بِأَنَّ مِنَ النَّبِي, اور فضیلت جو ہم کو عطا کی گئی, یہ سب سے بڑی فضیلت خاندان اہل بیت کی ہے کہ ہمارا نبی ہمارے خاندان سے, نبوت کا سلسلہ ہمارے خاندان سے, سب سے بڑی فضیلت خاندان. فضیلنا بِأَنَّ مِنَ النَّبِي, نبی ہم میں سے ہے. کون سا نبی؟ جو خاتم النبیین ہے, جو خاتم الانبیاء ہے, اور جو سردار انبیاء ہے سید المرسلین, وہ نبی جو سید المرسلین ہے وہ ہم میں سے ہے. جان لو اے دربار میں بیٹھے ہوئے لوگوں, کہ جان لو کہ ہماری سب سے بڑی فضیلت یہ ہے کہ نبی جس کو تم سید المرسلین خاتم النبیین کہہ رہے ہو, وہ نبی ہم میں سے ہے. اس نبی کا تعلق ہم سے ہے, ہم اس نبی کے اہل بیت ہیں. جو سات فضیلتیں ہم کو عطا کی گئی ہیں, ان میں سب سے بڑی فضیلت یہ ہے کہ نبی مختار ہم میں سے ہیں, علی مرتضیٰ ہم میں سے ہیں, جعفر طیار ہم میں سے ہیں, ومنا اسد اللہ اللہ کا شیر ہم میں سے ہے. منا اسد اللہ خدا کا شیر ہم میں سے ہیں, وہ اسد رسول ہی اور رسول کا شیر ہم میں سے ہیں. حضرت حمزہ کے تعلق سے کہہ رہے ہیں, رسول کا شعر کرے حضرت حمزہ, حضرت حمزہ ہم میں سے ہیں. وَمِنَّا سِبْتَ هَذِهِ الْأُمَّةِ, حسن و حسین ہم میں سے ہیں, جو سیدہ شباب اہلی جنہ ہے, جو نوجوان آنے جنہ کے سردار ہے. سلوات پڑھتے ہیں محمد اللہ علیہ. ایک فضیلت ہے سید الساجدین کے دربار میں یزید کے سامنے بیان کی, کہ یہ چھے عنایتیں اور سات فضیلتیں, چھ عنایتیں, علم, حلم, ثقافت, فصاحت, شجاعت, مومنین کے قلوب میں محبت, اور پھر سات فضیلتیں ہیں کہ نبی ہم میں سے ہیں, علی ہم میں سے ہیں, طیار ہم میں سے ہیں, اللہ کا شعر ہم میں سے ہیں, اللہ کے رسول کا شعر ہم میں سے ہیں, اور جوانان جنت کے سردار ہم میں سے ہیں. जमाना जन्नत के सरदार हम में से फजीलत दे देंगे आप, कैसी फजीलत इनायतें देंगे, कैसी इनायतें, इल्म इल्म सखावत शजाअत मोमिनीन के दिलों में मोहब्बत। और फिर नबी हम में से, तुम जानते नहीं हो कि हम किस खानदान से ताल्लुक रखते हैं, उस खानदान से हमारा ताल्लुक है जिसमें सैयदुल मुरसलीन मबूस हुआ, उस खानदान से हमारा ताल्लुक है जहां पर फरिश्तों की आमद रफ्त है, उस खानदान से हमारा ताल्लुक है जो मादरो रिसालत का मादर है, खजाना है रिसालत का, उस खानदान से हमारा ताल्लुक है, उस खानदान से हमारा ताल्लुक है। कुर्बान अभी तभी है इंशाल्लाह, फिर कभी अगर कहीं मौका मिल जाए तो खुतबे को आगे बढ़ाया जाए, लेकिन समझता हूं कि इतना काफी है आज के लिए कि छह इनायतें और सात फजीलतें हमको बता दी, छह इनायतें और सात फजीलतें, यानी तू जिनको असीर करके लाया है, तू जिसको असीर करके लाया है, ये वो लोग हैं जिनका ताल्लुक नबी से है, जिनका ताल्लुक अली से है, जिनका ताल्लुक जाफर तैयार से है, जिनका ताल्लुक हमजा से है, जिनका ताल्लुक हसन से है, जिनका ताल्लुक हुसैन से है, जिनका ताल्लुक हुसैन से है। और फिर जब ये खुतबा काफी कभी खुतबा है, सभी का खुतबा है, जब ये खुतबा जारी ही था, ऐसा महसूस हो रहा था कि दरबार में इंकलाब आ जाएगा अगर सैयद साजिदीन अपना कलाम जारी रखे, दरबार में इंकलाब आ जाएगा, तो यजीद ने इशारा किया मौसिन को कि बेवक्त अजान दे दे, बेवक्त अजान दे दे। जैसे ही मौसिन ने अल्लाह अकबर कहा, सैयद साजिदीन ने अपना कलाम रोक दिया। सैयद साजिदीन के वक्ता ने हमको कि देखो बेवक्त जो अजान हो, गर्जे अजान बेवक्त दी गई, नमाज का कोई वक्त नहीं था उस वक्त, जब अजान बेवक्त दी गई तो सैयद साजिदीन खामोश हो गए। सैयद साजिदीन का इश्तिबा है कि सैयद साजिदीन अल्लाह की किबरियाई के सामने, जब अल्लाह की किबरियाई का ऐलान हो गया तो सैयद साजिदीन ने अपने कलाम को रोक दिया, सैयद साजिदीन ने अपने कलाम को रोक दिया। और फिर जब मौसिन यहाँ पहुंचा, अशहदु अन्ना मुहम्मद रसूलुल्लाह, सैयद साजिदीन ने कहा रुक जा यहाँ पर, ठहर जा। उस वक्त यजीद को खिताब करके कहा कि अरे यजीद, ये जो अशहदु अन्ना मुहम्मद रसूलुल्लाह की गवाही दी जा रही है, ये मोहम्मद किसके जन है, ये मोहम्मद का नाम अजान में बाकी है, इसका मतलब लादीनियत की जीत नहीं हुई है बल्कि दीन की जीत हुई है, मोहम्मद का नाम अजान में बाकी है, ये इस बात का ऐलान है कि दीन कामयाब है और लादीनियत नाकाम है। पांच मरतबा अजानों में मोहम्मद का नाम, अबू सईद खुदरी रसूल के सहाबी जब एक मरतबा शाम गए, शाम से वापस आए तो बड़े परेशान रहने लगे, बहुत ही परेशान रहने लगे, बेटे ने पूछा बाबा जान क्या बात है, आप शाम से जब से लौटे हैं बहुत परेशान नजर आ रहे हैं, क्यों आपकी परेशानी का सबब क्या है, बतलाना नहीं चाह रहे थे। बेटे ने जब इसरार किया, बड़े इसरार से पूछा कि आपकी परेशानी का सबब क्या है, तो कहने लगे अबू सईद खुदरी के मैंने शाम में वो हालतें देखी हैं, मैंने शाम के लोगों का वो हाल देखा है, अगर मैं मुसलमानों के सामने बयान कर दूं तो मुसलमानों की नींद उड़ जाए, मुसलमानों की नींद उड़ जाए। क्या देखा आपने शाम में? मैंने अमीर शाम को ये कहते हुए सुना कि जब भी अजान में मोहम्मद का नाम लिया जाता है मेरा खून खौल जाता है, जब भी अजान में मोहम्मद का नाम लिया जाता है मेरा खून खौल जाता है, मैं चाहता हूं कि ये नाम मिटा दूं, इसकी जगह अपने आबा अजदाद का नाम ला दूं। लेकिन आप दरबार जाएंगे, जैसे ही अशहदु अन्ना मुहम्मद रसूलुल्लाह कहा गया, सैयद साजिदीन ने रोक कर कहा कि ये किसके जद का नाम है, ये किसके जद का नाम अजान में बाकी है, ये तेरे जद का नाम है या मेरे जद का नाम है, जब मेरे जद का नाम है तो दीन कामयाब है और लादीनियत नाकाम है, फिक्रे हुसैन कामयाब है फिक्रे यजीद नाकाम, तफक्कुरे हुसैन मक्तबे हुसैन कामयाब है तफक्कुरे यजीद मक्तबे यजीद नाकाम और लानती, नाकाम और लानती, लादीनियत का बच्चा। और आज भी यही हो रहा है, नाम उसका बदल गया, यजीदियत का नाम उठाकर एक दूसरा नाम रख दिया गया यजीदियत का, लादीनियत, हमें किसी चीज की जरूरत नहीं, ہمیں کسی شریعت کی ضرورت نہیں ہے, ہمیں کسی کتاب کی, البتہ یہ آوازیں مغرب کی طرف سے آ رہی ہیں, مغربی دنیا کی طرف سے, مغربی دنیا کی طرف سے یہ آوازیں آ رہی ہیں کہ دین انسان کو فلاح اور نجات نہیں دلا سکتا, دین انسان کو فلاح اور نجات نہیں دلا سکتا. لیکن کربلا نے آ کر یہ ثابت کر دیا کہ انسان کی نجات کا واحد راستہ دین. کربلا میں قربانیاں دے کر یہ بات ثابت کر دی گئی کہ انسان کی نجات کا واحد راستہ دین اور دین کی پابندی ہے. لا دینیت انسان کو انسان کی تباہی اور بربادی کا پیش کرنا ہے. لا دینیت انسان انسان کو کبھی نجات نہیں دلا سکتی, بلکہ تباہ و برباد کر کے رکھ دے گی نہ صرف انسان کو بلکہ انسانی. لیکن دین, یہ کربلا, اگر کربلا نہ ہوتا تو دین نہ ہوتا, اگر کربلا نہ ہوتی تو دین بھی باقی نہ ہوتا. اگر وہ قربانیاں پیش نہ کی جاتی تو آج اذان میں اشہد ان محمد رسول اللہ نہیں سنا جاتا, اذان میں اشہد ان محمد رسول اللہ نہیں سنا جاتا اگر کربلا واقع نہ ہوتی اور کربلا کی وہ عظیم قربانیاں پیش نہ کی جاتی. اس کا مطلب کربلا کو سمجھنے کے لیے ایک خاص شعور کی ضرورت ہے, خاص شعور کی ضرورت ہے کربلا کو سمجھنے کے لیے, جس طرح سے انصار حسین ایک خاص شعور کے تحت کربلا پہنچے تھے. ان کو معلوم ہے کہ جب یہ جائیں گے انسانی فطرت میں یہ کہ اپنی جان کو بچا لے, لیکن وہاں پر یہ جان کر آ رہے ہیں کہ ہم کو ختم کر دیا جائے گا, جان کر آ رہے ہیں کہ ہم ختم کر دی جائیں گے, ہم میں سے کوئی بچنے والا نہیں ہوگا سوائے سید الصادق. یہ جان کر قدم رکھا, یعنی کربلا میں جو شہادتیں پیش کی گئی ہیں وہ آگاہانہ طور پر پیش کی گئی, جانتے ہوئے کہ ہمارا, اسی لیے سید الشہداء نے کیا کیا, شب عاشور سب کو اپنے مقامات دکھلا دیے, زہیر یہ تمہارا مقام ہے, سید یہ تمہارا مقام ہے, حبیب ابن مظاہر یہ تمہارا مقام ہے, تمام کو اپنے مقامات دکھلا دیے. اور کیسے اصحاب, کہ حسین نے یہ کہا کہ جیسے اصحاب مجھے ملے ویسے اصحاب کسی کو نہیں ملے, نہ میرے نانا کو ملے, کیوں؟ شعور کی بلندی, معصومین کی آرزو رہی ہے کہ ہم کو ایسے اصحاب ملے جو یہ ولایت کی ذمہ داری کو, یہ ولایت کے پیغام کو اگلی نسلوں تک منتقل کرے, اس کے لیے خاص شعور کی ضرورت ہے. یہ ولایت, ولایت کا پیغام لوگوں تک پہنچانا یہ خاص شعور کو طلب کرتا ہے. اگر وہ خاص شعور ہم اپنے اندر پیدا کر لیں تو ہم اگلی نسلوں تک ولایت کا پیغام پہنچا سکتے ہیں. ولایت کا پیغام پہنچانے کے لیے اس خاص شعور کی ضرورت ہے جو معصومین علیہ السلام جس کی آرزو کرتے ہیں کہ اے کاش ہمارے شیعہ اس شعور سے بہرہ مند ہوں, اے کاش ہمارے شیعوں میں وہ شعور بیدار ہو جائے کہ یہ جو ولایت ہے ہماری اس کو اگلی نسلوں تک منتقل کرے. وہ شعور اصحاب حسین سے ہم کو سیکھنا ہوگا, انصار حسین سے ہم کو سیکھنا ہوگا. اسے السلام علیکم یا انصار حسین, یا انصار دین اللہ, السلام علیکم یا انصار دین اللہ, سائر شہداء کربلا کی زیارت میں پڑھتے ہیں سلام آپ پر اے دین خدا کے مددگار. جس دین کو یزید مٹانا چاہتا تھا اور اس کی جگہ لادینیت لانا چاہتا تھا, تم نے اپنی جانوں کو قربان کر کر قیامت تک کے لیے اس دین کی ضمانت دی, ضمانت قیامت تک کے لیے اس دین کی, اس دین کی حفاظت کی ضمانت تم نے دی. لیکن دین کی حفاظت کی ضمانت کے لیے قربانی شرط, جب جب دین پر بات پڑے گی کربلا کو سامنے رکھ کر قربانی کا جذبہ اپنے اندر پیدا کرنا ہوگا, وإلا دین پامال ہوتے رہے گا ایسے. اور قربانی کا جذبہ جب تک کربلا سامنے نہ ہو کوئی شخص قربان نہیں ہو سکتا دین میں, جب تک کربلا اس کی نظروں کے سامنے نہ ہو. آج اتنی طاقتیں اٹھی ہوئی ہیں لیکن کامیاب صرف وہی لوگ ہیں جن کے پاس کربلا ہے, اور قیامت تک کامیاب وہی ہوں گے جن کے پاس کربلا ہے. جس کے پاس کربلا نہیں ہے اس کو ہمیشہ کے لیے شکست اس کے مقدر میں لکھ دی گئی, کیونکہ حسین ابن علی نے کربلا کے واقعے کے بعد تخت فاسد کھینچ دی. اب اس کے بعد جو بھی تحریک کربلا سے متاثر ہو کر اٹھے گی اس کے لیے جیت اور اس کے لیے فتح اور نصرت لکھ دی گئی اس کے لیے فتح اور نصرت جو کربلا سے متاثر ہے, جو کربلا کے راستے پر چلنا چاہتے ہیں. اور دین پر جب بھی بات بن جائے گی کربلا کو سامنے رکھ کر قربانیاں پیش کرنا پڑے گا, چاہے وہ کردار کی قربانی ہو چاہے وہ جان کی قربانی ہو. کبھی انسان کی کردار کی قربانی, کیریکٹر اسیسینیشن کیا جاتا ہے, کردار کچھ انسان کی تیار ہے انسان اگر کربلا کے راستے پر, کبھی جان کی قربانی, کبھی جان کی قربانی پیش کرنا پڑے گا, جان اپنی قربان کر دینا پڑے گا اس بلند ہدف کے لیے. حسین ابن علی سمجھ رہے تھے اس بات کو کہ میں جس بات کے لیے, جس میرے نانا کے دین کے لیے میں قربان ہو رہا ہوں, وہ ایک اعلیٰ ہدف ہے, ایک اعلیٰ ہدف پر میں قربان ہو رہا ہوں, ایک اعلیٰ اللہ کے دین کے لیے میں اپنی جان دے رہا ہوں اللہ کے دین کے لیے. اور پھر اس راستے میں اور جب بھی دین کی نصرت کے لیے جو اٹھے گا اس کو یقیناً قربانیاں دینی پڑے گی, یقیناً مسائل سے دوچار ہونا پڑے گا. اور پھر کسی چوتھے امام سے جب پوچھا گیا, جب مدینہ واپس آ گئے اور جب آپ سے یہ پوچھا گیا کہ سب سے زیادہ مسائل کہاں گزرے, تو کہا الشام الشام الشام, تین مرتبہ کہا شام شام شام. شام میں جو مسائل گزرے سید الساجدین کے, وہ مسائل کہیں اور نہیں گزرے. سید الساجدین چاہتے تو کہتے تھے کربلا میں گزرے, کوفہ میں گزرے, لیکن سید الساجدین نے کہا شام شام شام, تین بار شام کا نام لیا. اور شام کو جانے کا آغاز کیسے ہوا کربلا سے وہ سنیا, شام کو روانگی, شام کا آغاز یہ ہے تو شام کی انتہا جب ہو, شام کا آغاز یہ ہے کہ گیارہویں یا بارہویں محرم کی صبح ہے, سید الساجدین سے جناب زینب اولیاء مقام خطاب فرما کر کہتی ہیں کہ بیٹا سجاد اب پتا نہیں کربلا کب لوٹ کر آنا نصیب ہو, میں چاہتی ہوں, ہم بیویاں سب یہ چاہتی ہیں کہ ہمارے شہیدوں کی ہم زیارت کر لیں, ہمارے شہیدوں کا ہم آخری دیدار کر لیں, اب پتا نہیں یہ شہید ہمیں کبھی فرصت دے یا نہ دے کہ ہم کربلا آ کر اپنے شہیدوں کی زیارت کریں, تم ان سے اجازت دے لو کہ ہم اپنے شہیدوں کا تھوڑا سا گریا کر لیں, ہم اپنے شہیدوں کو ایک بار دیکھ لیں, ان کا دیدار کر لیں. جب اجازت ملی تو بیویاں پہنچی اپنے اپنے شہید کے پاس, اپنے اپنے شہید کے جنازے کے قریب پہنچ کر بیویاں گریا کرنے لگی, اور جب دیر ہونے لگی تو شہید تازیانہ لے کر سید سجاد کے پاس آ گئے. سید سجاد ان سے کہو کہ بس پوچھ کرنے کا وقت ہو گیا ہے, ان سے کہو کہ بس پوچھ کا وقت ہے, بس اب یہاں سے حرکت کریں, اونٹوں پر سوار ہو جائیں. وہ اونٹ کیسے ہے جس پر تالاب نہیں ہے, ننگی پشتوں پر اونٹوں کی سوار ہونا ہے, اونٹوں کی ننگی پشت پر سوار ہو کے جانا ہے. سید سجاد کو ایک مرتبہ تازیانہ لگایا گیا, کمر کم ہو گئی, ایک مرتبہ زینب نے دیکھا دور سے کہ سجاد پر تازیانوں کی بارش ہو رہی ہے, بیٹا سجاد میں یہ کیا دیکھ رہی ہوں, ان کی اما اور تھوڑے سے تازیانے کھانے کی طاقت موجود ہے, شہیدوں سے رخصت ہو جائے. زینب نے ایک مرتبہ پتی لے کر رخ کیا, یا سکتا صلی اللہ علیہ ملائکۃ السما, اے نانا پر تو آسمان کے فرشتوں نے نماز پڑھی, یہ آپ کا حسین خون میں غلطان ریگ زائے کربلا پر پڑا ہوا ہے. انہا للہ و انہا الیہ راجعون. اللهم صل على محمد وعلى آل محمد.